मलाई लाग्छ हामीमध्ये धेरैजनालाई डाँडाको उपदेश थाहा छ र हामी सबैजना डाँडाको उपदेशसँग परिचित छौँ। यसलाई कतिले महान राजाको महान प्रचार पनि भनेका छन्। यो प्रचार हामी मत्तीको सुसमाचारको 5 अध्यायदेखि 7 अध्यायमा सङ्ग्रहित पाउँछौँ, जसका केही शिक्षाहरूलाई येशूले अरू खण्डहरूमा पनि उल्लेख गर्नुभएको छ। वास्तवमै येशूले यो प्रचार डाँडामा गर्नुभएको थियो र एकैपटक प्रचार गर्नुभएको थियो। योभन्दा अघि येशूको प्रचार सीमित र छोटा हुन्थे र सामान्य हुन्थे। येशूले डाँडाको उपदेशमा जे सिकाउनु भयो त्यो पुरानो करारसँग एकदमै मिल्दो थियो। अझ भनौँ, यो पुरानो करारको पुष्टि थियो। पुरानो करारलाई त्यो बेलाका शिक्षकहरूले गलत बुझेको, व्याख्या गरेको र अभ्यास गरेको देखिन्छ। त्यसैले येशूले जुन मोसा, दाउद र अगमवक्ताले लेखेका थिए त्यसको सही अनुवाद साथै सही अनुप्रयोग के हो भनेर बताइदिनु भयो। यदि तपाईँहरूसँग बाइबल छ भने कृपया मसँगै मत्तीको सुसमाचारको पुस्तकलाई खोल्न सक्नुहुन्छ। मत्ती 5 अध्यायको 20 पदलाई आज हामी हेर्न गइरहेका छौँ। मत्तीको पुस्तक तपाईँहरूले नयाँ करारमा पाउन सक्नुहुन्छ। नयाँ करारको यो पहिलो पुस्तक हो। यदि तपाईँसँग ठुलो बाइबल छ भने मलाकीभन्दा पछाडि र मर्कुसको पुस्तकभन्दा अगाडि तपाईँले पाउन सक्नुहुन्छ। यो नयाँ करारको सबैभन्दा पहिलो पुस्तक हो, मत्ती 5 अध्यायको 20 पद। यहाँ सबैजनाको सेवाको निम्ति म पढिदिनेछु। किनभने म तिमीहरूलाई भन्दछु, तिमीहरूको धार्मिकता शास्त्री र फरिसीहरूको भन्दा बढी भएन भने तिमीहरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्ने छैनौ। आउनुहोस् प्रार्थना गरौँ। पिता परमेश्वर, हामीलाई तपाईँको वचन सुन्नलाई कान दिनुहोस्, बुझ्नलाई हृदय दिनुहोस् र तपाईँको वचन पालन गर्नलाई शक्ति दिनुहोस्। सहायता माग्छौँ येशू ख्रीष्टको नाममा, आमेन। के यो पदले कामद्वारा मुक्ति पाउन सकिन्छ भन्ने कुरालाई सङ्केत गरिरहेको छ? के साँच्चै हाम्रो धार्मिकताले हामीलाई बचाउन सक्छ? के यसको अर्थ हामी आफ्नै प्रयासले शास्त्री र फरिसीहरूको भन्दा धेरै काम गरेर स्वर्गको राज्यमा प्रवेश गर्नुपर्छ भन्ने हो? होइन, यो पदको अर्थ यही हो कि हामी कामद्वारा होइन तर विश्वासद्वारा धर्मी ठहरिन्छौँ। किन गो ब्याक। हाम्रो वचनको मुख्य विचार कामद्वारा होइन तर विश्वासद्वारा। वचनका दुई बुदाहरू, पहिलो बुदा काम र दोस्रो बुदा विश्वास। पद 20लाई तपाईँले हेर्नुभयो भने पद 20 किनभने म तिमीहरूलाई भन्दछु भनेर सुरु हुन्छ। यदि येशू उहाँले जे दाबी गर्नुहुन्छ त्यो होइन भने, उहाँले जे भन्नुहुन्छ त्यो किन सुन्ने? तर यदि येशू उहाँले दाबी गरे जस्तै परमेश्वरको पुत्र हुनुहुन्छ भने उहाँलाई नसुनेर कसलाई सुन्ने? किनकि परमेश्वरले आफ्नो पुत्रको विषयमा यसरी भन्नुभएको छ, यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु, यिनको कुरा सुन। येशूले यहाँ उल्लेख गर्नुभएको यी शास्त्री र फरिसीहरू को थिए? यी दुवै समूहहरू सभा महासभाको सदस्यहरू थिए। महासभा चाहिँ त्यो बेलाको यहुदी अदालत थियो जुन प्रत्येक यहुदी सहरमा हुने गर्थ्यो। शास्त्रीहरूसँग कानुनी ज्ञान हुन्थ्यो, तिनीहरूले कानुनी कागजातहरू तयार पार्न सक्थे। अहिलेको भाषामा तिनीहरूलाई हामी सचिव, बैदार अथवा लेखापाल भनेर पनि बुझ्न सक्छौँ। यिनीहरू उच्च पदाधिकारीहरू हुन्थे। त्यो बेलाको यहुदी समाजमा तिनीहरू व्यवस्थाको विज्ञ थिए, व्यवस्थाको ज्ञाता थिए, जोहरू धर्मशास्त्रबाट सिक्न अझ धेरै आफ्नो समय खर्च गर्ने गर्थे। फरिसीहरू चाहिँ पुनरुत्थानमा विश्वास गर्ने र बाइबलमा नभई पुर्खाहरूको परम्परा मान्नेहरू थिए। शास्त्रीहरू जस्तै तिनीहरू पनि व्यवस्थाको विज्ञहरू थिए। ती दुवै समूहका मानिसहरू व्यवस्थाका शिक्षक, धर्मगुरुहरू थिए र व्यवस्थाप्रतिको तिनीहरूको आज्ञाकारितामा एकदमै विश्वस्त थिए। फरिसीहरू आफ्नो धार्मिकतामा कति विश्वस्त थिए भनेर येशूले भन्नुभएको लुका 18 अध्यायमा भएको दृष्टान्तले स्पष्ट बताउँछ। लुका 18 अध्यायको 9 देखि 14 हामी यो दृष्टान्तलाई पढ्न पाउँछौँ। समयको खातिर म यहाँ सबै निम्ति पढिदिनेछु। आफैमाथि भरोसा राख्नेहरू र आफैलाई धर्मी ठानी अरूहरूलाई तुच्छ ठानेहरू कसै कसैलाई उहाँले यो दृष्टान्त सुनाउनु भयो। दुईजना मानिस प्रार्थना गर्न मन्दिरमा गए, एकजना फरिसी र अर्को चाहिँ कर उठाउने। फरिसीले उभिएर मनमनी यसरी प्रार्थना गर्यो, हे परमेश्वर, म तपाईँलाई धन्यवाद दिन्छु, म अरू मानिसहरू जस्तो धुताहा, अन्यायी, व्यभिचारी अथवा यही कर उठाउने जस्तो पनि छैन। म हप्तामा दुईपल्ट उपवास बस्दछु, मैले पाएका सबै थोकको दशांश म दिन्छु। कहिलेकाहीँ हामी पनि यसरी नै सोच्ने गर्छौँ। येशूले शास्त्री र फरिसीहरूलाई उचित व्यवहार गर्नुभयो किनकि तिनीहरू त्यसैको योग्य थिए। तर यसरी प्रतिक्रिया दिँदा कि हामी पनि ती शास्त्री र फरिसीहरू जस्तै भएनौँ र? लुका 18 अध्यायमा भएको फरिसीको नयाँ संस्करणहरू आज पनि हामी चर्चहरूमा प्रशस्तै पाउन सक्छौँ। के आज पनि हामी म त्यो जस्तो होइन अथवा छैन भन्दै आफैलाई अरूसँग तुलना गर्दैनौँ र? अनि तुलना गर्दा सधैँ आफैलाई नै राम्रो देख्दैनौँ र? म परिश्रमी छु, अल्छे छुइनँ, नियमित चर्च आउँछु त्यो पनि एकदम समयमा किनकि म समयको पक्का छु, कुनै पनि सङ्गति छुटाउँदिनँ, नियमित बाइबल अध्ययन गर्छु, साथै अन्य बाइबलले पुस्तकहरू पढ्छु, अरूको निम्ति प्रार्थना गर्छु, सुसमाचार सुनाउँछु, अरूहरूलाई चेलापनमा हुर्काउँछु, अरूको निम्ति प्रार्थना गर्छु, सदस्यहरूलाई सहयोग गर्छु, उदार चित्तले दिन्छु, अतिथि सत्कार कायम राख्छु। सायद तपाईँहरू यसरी सोच्दै हुनुहुन्छ होला, के यी कुराहरू गर्नु भनेको फरिसी हुनु हो? यी सबै गर्नलाई त हामीले कोसिस गर्नुपर्ने होइन र? के त्यसो भए अब हामीले यी सबै कुराहरू गर्न छोड्नुपर्ने हो? त्यसो भए के यी खराब कुराहरू हुन् र? होइन, यी सबै कुराहरू एक क्रिस्चियनबाट अपेक्षा गरिन्छ तर यसले हामीलाई क्रिस्चियन बनाउँदैन। तर त्यसो गर्दै गर्दा के हामी अरूसँग आफैलाई तुलना गर्दै आफैलाई अरूभन्दा धेरै धर्मी देख्दैनौँ र आफैलाई धर्मी ठहराउँदैनौँ र? त्यो बेलाको मानिसहरूले यसरी भन्ने गर्थे, यदि स्वर्गमा दुईजना मात्र जान मिल्ने भए त्यसमा एकजना शास्त्री र एकजना फरिसी हुने थिए। यस भनाइबाट यही थाहा हुन्छ कि साँच्चै शास्त्री र फरिसीहरूले उनीहरूको आज्ञाकारिताबारे ख्याति कमाएका थिए। यस्तो लाग्छ उनीहरूलाई आज्ञाकारितामा हराउने कुरा असम्भव छ। र जब येशूले मुक्ति पाउनको लागि शास्त्री र फरिसीहरूको धार्मिकता पर्याप्त छैन भन्नुभयो, सायद मानिसहरूले यसरी प्रतिक्रिया दिए होलान्। यदि शास्त्री र फरिसीले नै मुक्ति पाउन सक्दैनन् भने कसैले पनि मुक्ति पाउन सक्दैनन्। पक्कै पनि तिनीहरूलाई व्यवस्थामा के लेखिएको छ भनेर थाहा थियो, तर त्यसको अर्थ, त्यसको सही अर्थ लगाउन र जीवनमा लागू गर्नबाट भने उनीहरू चुकिरहेका थिए। मूसाको व्यवस्थामा त्यहाँ 613 आज्ञाहरू छन्। तिनीहरू सकेसम्म ती सबै आज्ञाहरू पालन गर्न चाहन्थे अनि मिल्ने ठाउँमा खोकुलो बनाउँथे कति आज्ञाहरूलाई र आफ्नो अर्थ लगाउँथे। अझ भनौँ, उनीहरूको आज्ञाकारिता बाहिरी थियो। अनि के हामी पनि आफूलाई सहज लाग्ने कुराहरू मात्र गर्दैनौँ र? तर येशूले त हाम्रो भित्री आज्ञाकारिताको माग गर्नुहुन्छ अनि त्यो आज्ञाकारिता हाम्रो हृदय परिवर्तनसँगै सुरु हुन्छ। मानिसले वचन, विचार र व्यवहारद्वारा पाप गर्छन्, तर शास्त्री र फरिसीहरूले व्यवहारको पापलाई मात्र पाप मान्थे र त्यसै अनुसारको जीवन जिउँथे। त्यसैले येशूले तिनीहरूलाई व्यवस्थाको सही अर्थ खोलिदिनुभयो। 21 पददेखि तलतिर हामी हेर्ने हो भने त्यहाँ येशूले व्यवस्थालाई जीवनमा कसरी लागू गर्ने भनेर व्याख्या गर्नुभएको हामी पाउँछौँ। यसको निष्कर्ष यही हो कि शास्त्री र फरिसीहरूले पक्रेको बाटो गलत छ र त्यसले जीवनमा पुर्याउँदैन। उनीहरूको धार्मिकताले तिनीहरूलाई बचाउन सक्दैन। त्यसको अर्थ मानिसको धार्मिकता कामले बचाउन सक्दैन। त्यसो भने अब मानिस कसरी स्वर्गको राज्यमा प्रवेश गर्न सक्छ त? यसको जवाफ केवल विश्वासद्वारा। यसको अर्थ हाम्रो असल काम, धर्मकर्म, धार्मिकता शास्त्री र फरिसीहरूको भन्दा धेरै हुनुपर्छ भन्ने होइन। यसको अर्थ मानिस कामद्वारा होइन तर विश्वासद्वारा, मानिसको धार्मिकताद्वारा होइन तर ख्रिस्टको धार्मिकताद्वारा परमेश्वरको अघि धर्मी ठहरिएर स्वर्गको राज्यमा प्रवेश गर्न सक्छ भन्ने हो। धर्मशास्त्रले भन्छ धर्मी कोही छैन, एकजना पनि छैन, येशु एकमात्र धर्मी जन हुनुहुन्छ जसले परमेश्वरको सबै व्यवस्था पुरा गर्नुभयो। येशूले मात्रै परमेश्वरको सबै मापदण्डहरू पुरा गर्नुभयो। येशूले मात्र सिद्ध जीवन जिउनुभयो जुन तपाईँ र मैले जिएको परमेश्वर चाहनुहुन्थ्यो। येशूले तपाईँ र मेरो पापको दण्ड क्रुसमा भोग्नुभयो, उहाँ मारिनुभयो, गाडिनुभयो अनि तेस्रो दिनमा मरेकाहरूबाट जीवित भई उठ्नुभयो। उहाँ स्वर्ग फर्किएर जानुभयो जहाँबाट उहाँ आउनुभएको थियो। र यही येशू एक दिन आफ्नो पापबाट पश्चाताप गरी उहाँमाथि भरोसा गर्नेहरूलाई लिन आउनुहुनेछ। अब तपाईँ र मेरो निम्ति असल खबर भनेको हामीले परमेश्वरको विरुद्धमा पाप गरेका थियौँ तर अब हामी हाम्रो पापको निम्ति मर्नु पर्दैन किनकि येशूले हाम्रो साटोमा मरिदिनुभयो। अब हामीले धार्मिकता कमाउनु पर्दैन किनकि येशूले आफ्नो धार्मिकता हामीलाई दिनुभयो। के तपाईँले यही येशूमा भरोसा राख्नुभएको छ कि आफैमा? ख्रिस्ट बिना हामी सबै शास्त्री र फरिसी हौँ। ख्रिस्ट बाहिर हाम्रो सबै कामहरू शास्त्री र फरिसीहरूका जस्तै हो। यसैले भने जस्तै हाम्रा सबै धार्मिक काम फोहोर झुत्रा झैँ छन्। जोन म्याकार्थर भन्नुहुन्छ परमेश्वरले माग गर्नुहुने धार्मिकता उहाँले नै दिनुहुन्छ जसको योग्य कोही पनि छैन, जसलाई कसैले कमाउन वा प्राप्त गर्न सक्दैन तर केवल ग्रहण मात्र गर्न सक्छ। यदि परमेश्वरको व्यवस्थाले मात्र त कसैलाई धर्मी बनाउन सक्दैनन् भने के झन् मानिसको मानिसले सुरु गरेको परम्पराले बचाउन सक्छ र? कुनै पनि चर्च विधिहरूको अभ्यास असल काम धर्म सिद्धान्त शासन व्यवस्था वा संसारको कुनै पनि कुराले मानिसलाई परमेश्वर कहाँ पुर्याउन सक्दैन। कतै तपाईँ पनि आफैमाथि भरोसा राख्ने व्यक्तिमा त पर्नुहुन्न। आफैमाथि भरोसा राख्ने व्यक्ति आफैले आफ्नो पापको मूल्य चुकाउन तयार हुन्छ तर येशूले उसको साटोमा तिरिदिनु भएको मूल्य ग्रहण गर्न भन्ने तयार हुँदैन। यस्ता मानिसहरू धार्मिक हुन सक्लान् तर तिनीहरू नयाँ गरी जन्मेका हुँदैनन् र तिनीहरू स्वर्गको राज्यमा प्रवेश गर्न सक्दैनन्। दुःखको साथ भन्नुपर्दा आज पनि धेरैजना आफ्नै तरिकालाई अप्नाएर परमेश्वरको राज्यमा प्रवेश गर्न चाहन्छन् तर परमेश्वरले तयार पार्नुभएको बाटोलाई प्रयोग गर्दैनन्। जोहरू परमेश्वरले जुटाउनु भएको बाटोभन्दा अर्कै बाटो भएर परमेश्वर कहाँ जान चाहन्छन् उनीहरू कहिल्यै पुग्ने छैनन्। परमेश्वर एकमात्र हुनुहुन्छ र उहाँ कहाँ पुग्ने बाटो पनि एकमात्र छ, त्यो बाटो येशू ख्रीष्ट हुनुहुन्छ। त्यसैले ख्रीष्टमा आउनुहोस्, आउनुहोस् प्रार्थना गरौँ।